नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईँलाई स्वागत छ। म पीटी रोप्छन। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसीएफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, गेरखुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसीएफ आपतकालीन अवस्थामा प्रतिकारियाका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसीएफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 224 अंक हो। आजको कार्यक्रममा हामी विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमको आवश्यकता, पोषण कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमले पारेको प्रभाव र यसको निरन्तरताका विषयमा कुरा गर्नेछौं। शुरूमा सुनौ खानेपानी र सरसफाई सम्बन्धी खबर साथी मदन पौड्यालबाट।
खानेपानी र सरसफाई गतिविधि
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछाउँदा खनिएका सड़क पुननिर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेको छ। खनिएका सड़क पुननिर्माण नहुँदा काठमाडौँका बासिन्दा धुलोको मारमा परेको र मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको भन्दै सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर आयोगले छलफल गरेको हो। मेलम्ची खानेपानी आयोजनाको पानी कहिले आउँछ र कहिले धुवाँ र धुलोबाट मुक्त हुन्छ भन्दै नागरिकका तर्फबाट चासो र चिन्ता बढेपछि आयोगले आयोजनाका पदाधिकारीलाई बोलाएर छलफल गरेको आयोगका प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो। आयोगका प्रमुख आयुक्त दीप बस्नेतले आयोजनाको कार्य प्रगति र काठमाडौँ उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवा धुलोले पारेको नकारात्मक प्रभावका विषयमा जानकारी लिँदै तत्काल पुननिर्माण गर्न निर्देशन दिनुभयो। जवाबमा मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले धेरैजसो पाइप बिछाइएको स्थानमा कालो पत्रे र पुनर्निर्माणको काम भएको भए पनि केही स्थानमा भने नभएको बताउनु भएको थियो। बैतडीको मेलौली नगरपालिका वडा नम्बर 8 कोटी गाउँका महिलाले अझै पनि महिनावारी हुँदा शौचालय प्रयोग गर्न पाउँदैनन्। कोटी गाउँमा रहेका करिब 500 घर परिवारका महिलाले महिनावारी भएको बेला खुल्ला ठाउँमा दिशापिसाब गर्नुपर्ने बाध्यता रहेको पुष्पा विष्टले बताउनुभयो। महिनावारी भएकाले शौचालयमा दिशापिसाब गर्दा शौचालय नै छोइन्छ भन्ने गलत धारणाले महिनावारी भएको समयमा आफूहरू 7 दिनसम्म शौचालय प्रयोग गर्नबाट वञ्चित हुने पुष्पाले बताउनुभयो। बारी भएको बेला 7 दिन गोठमै बस्ने गरेका महिला दिशा पिसाब गर्न पनि जंगल तथा खोलामै जाने गरेका छन्। खोटाङको रूपाकोट मजुवागढी नगरपालिकाले सरसफाई सप्ताह शुरू गरेको छ। सुन्दर, सफा र स्वच्छ नगर निर्माणका लागि नगरपालिकाले पुरानो फोहोर हटाउने उद्देश्यले सरसफाई सप्ताह शुरू गरेको हो। एक हप्तासम्म सरसफाई गरी करिब 1000 ट्याङ्कर पुरानो फोहोर संकलन गरी ल्याण्डफिल साइटमा व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ। दिक्तेलको रत्न पार्कमा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, प्रदेश सभाका सदस्य राजन राई र रामकुमार राई लगायतले पुरानो फोहोर उठाएर ट्याक्टरमा हालेर सरसफाई अभियानको थालनी गर्नुभयो। सेफ्टी ट्याङ्की सहितको शौचालय निर्माण नगर्ने भोजपुरका बासिन्दालाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ। भोजपुरलाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि पटक पटक निर्णय गरी मिति तोक्दा पनि स्थानीय बासिन्दाले व्यवस्था गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो। जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिशामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको 7 र 9 नम्बर ओडाको केहीले जग्गाको समस्या देखाउँदै सेफ्टी ट्याङ्की सहितको शौचालय निर्माण नगर्दा भोजपुर खुल्ला दिशामुक्त हुनबाट रोकिएको छ।
यी त भए खानेपानी तथा सरसफाई खबर। प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मदन पौड्याल। सरकारले सामुदायिक विद्यालयको प्राथमिक तहमा स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्राथमिक तहमा अध्ययनरत बालबालिकाको पोषण स्थितिमा सुधार ल्याई उनीहरूको शिक्षामा सुधार ल्याउन सरकारले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। शुरूमा कर्णाली अञ्चलका पाँचवटा जिल्लाका प्राथमिक तहका सामुदायिक विद्यालयबाट शुरू भएको दिवा खाजा कार्यक्रम अहिले देशका 58 जिल्लामा विस्तार गरिएको छ। यसै विषयमा हामीले विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमको आवश्यकता, पोषण कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमले पारेको प्रभाव र यसको निरन्तरताका विषयमा शिक्षा विभागका उपनिर्देशक एवं विद्यालय स्वास्थ्य तथा पोषण शाखाका प्रमुख खेमनन्द भूषालसँग कुराकानी गरेका छौं। शुरूमा हामीले सोधेका छौं, विद्यालयमा स्वास्थ्य तथा पोषणसँग सम्बन्धित के कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्?
अहिले शिक्षा विभाग अन्तर्गत विद्यालय स्वास्थ्य तथा पोषणसँग सम्बन्धित कार्यक्रमहरूको सन्दर्भमा चाहिँ खास गरी दिवा खाजा कार्यक्रम चाहिँ हाम्रो मुख्य कार्यक्रम हो। यसको अलावा चाहिँ स्वास्थ्य विभाग र शिक्षा विभाग मिलेर एउटा जोइन्ट एक्सन प्लान पनि बनेको सन्दर्भमा छ र त्यो जोइन्ट एक्सन प्लान अनुसार चाहिँ खास गरी 8 कम्पोनेन्टमा हामीहरूको कार्य हुन्छ र 4 कम्पोनेन्ट स्वास्थ्य विभाग मार्फत हुन्छ भने 4 कम्पोनेन्टमा चाहिँ शिक्षा विभाग मार्फत कार्यक्रम सञ्चालन हुन्छ।
त्यो 4-4 कम्पोनेन्ट भनेका चाहिँ के हुन्?
खास गरी शिक्षा विभाग मार्फत सञ्चालन हुने 4 कार्यक्रममा चाहिँ मुख्य भनेको दिवा खाजा कार्यक्रम हो। त्यसका अलावा चाहिँ विद्यालय सरसफाई कार्यक्रम, त्यसपछि एउटा स्वास्थ्य जाँच सहितको हाजिरी रजिस्टरको प्रयोग र अनि चौथो चाहिँ बाल सहभागिता प्रवर्धन भनेर 4 कार्यक्रम चाहिँ शिक्षा विभाग मार्फत सञ्चालन हुन्छ। त्यस्तै चाहिँ स्वास्थ्य विभाग मार्फत सञ्चालन हुने कार्यक्रमहरूमा चाहिँ स्वास्थ्य सम्बन्धी औषधिहरू सहितको एउटा किट बक्स वितरण गर्ने कार्यक्रम एउटा छ, अर्को जुकाको औषधि वितरणको कार्यक्रम छ, त्यसपछि अर्को आइरन फोलिक एसिड वितरणको पनि कार्यक्रम छ र अनि चौथो चाहिँ स्वास्थ्य तथा पोषण सप्ताह मनाउने कार्यक्रम पनि स्वास्थ्य विभाग अन्तर्गतकै कार्यक्रममा पर्छ।
विद्यालयमा अध्ययनरत बाल बालिकाहरूका लागि स्वास्थ्य तथा पोषण कार्यक्रम चाहिँ किन आवश्यक पर्दो रहेछ?
खास गरी चाहिँ विद्यालयमा पढ्ने बाल बालिकाहरूको लागि स्वास्थ्य तथा पोषणको कार्यक्रम चाहिँ अत्यन्तै आवश्यक छ, किनभने स्वस्थ मनस्थिति भएका बाल बालिकाले मात्रै स्वस्थ रूपमा सिक्न सक्छन् भन्ने मान्यता छ। पहिला त उनीहरू स्वस्थ हुनु पर्यो, पोषणयुक्त खाद्यान्न उनीहरूले प्राप्त गर्नु पर्यो, उनीहरू स्वस्थ हुनु पर्यो, अनि त्यसपछि स्वस्थ दिमागले स्वस्थ कुराहरू सिक्न सकिन्छ भन्ने मान्यता हो।
विद्यालयमा चाहिँ उनीहरूले डब्ल्युएफपीबाट प्राप्त खाजा खाए, विद्यालयमा उनीहरूले त्यो प्रकारको पोषणयुक्त खाजा पनि खान पाए, घरमा चाहिँ त्यो प्रकारको वातावरण छैन भने विद्यालयमा खाएको खाजाले मात्र उनीहरूको पोषणमा सुधार आउँछ?
निश्चित रूपमा आउँदैन, तर कतिपय ठाउँमा अब हाम्रो अनुगमनबाट पनि हामीले देखेका छौँ, बच्चाहरू विद्यालयमा खान पाइन्छ भनेर घरबाट भोकै आउनु परेको अवस्था पनि छ। वास्तवमा त्यो चाहिँ ठिक होइन। बच्चाहरूलाई ठिक समयमा खाना खुवाएर ठिक समयमा विद्यालयसम्म पुर्याउने दायित्व चाहिँ अभिभावकहरूको हो। खालि दिवा खाजा कार्यक्रमको उद्देश्य त विद्यालयमा 10-4 विद्यार्थीहरू रहँदा कम्तीमा भोकै बस्न नपरोस्, उनीहरूले चाहिँ दिउँसोमा कम्तीमा एकपटक चाहिँ खाजा प्राप्त गरून् र जसका कारणले उनीहरूले पढ्ने सिक्ने कुरामा चाहिँ त्यो विषयले बाधा नपुर्याओस् भन्ने उद्देश्यले चाहिँ यो उपलब्ध गराइएको हो। यसको उद्देश्य यो होइन कि बच्चाहरूले घरमा चाहिँ खाजा नै खाना नखाउन् या पोसिलो खाना नखाउन् भन्ने चाहिँ होइन, खालि यो दिउँसोको समयको लागि मात्र उपलब्ध गराइएको हो।
अब विद्यालयमा त विद्यालयका सरहरूले प्लस चाहिँ त्यहाँ जसले जसरी दिनका लागि व्यवस्था मिलाइएको हो उनीहरूले देलान्, तर घरमै पोषणको स्थिति सुधार आएन भनेदेखि त फेरि यसले समस्या सिर्जना गर्ने भयो। जस्तो विद्यालयमा जस्तै घरमा पनि पोषणको अवस्था सुधार गर्नका लागि चाहिँ हामीसँग केही कार्यक्रम छन् कि मात्र दिवा खाजा मात्रै हो?
खास गरी यसमा त अब बहुक्षेत्रीय पोषण कार्यक्रम भनेर नेसनल प्लानिङ कमिसन मार्फत नै कार्यक्रम सञ्चालन भइरहेको अवस्था छ र यो बहुक्षेत्रीय पोषण कार्यक्रमको पनि पहिलो फेज सिद्धिएर दोस्रो फेजको सुरुवात भइरहेको छ। यसले आफ्नो कार्यक्रमलाई स्केल अप गरेर 75 जिल्लामा कार्यक्रम लैरहेको अवस्था छ र यो कार्यक्रम मार्फत नै समुदायमा भएका अभिभावकहरूले पोषण सम्बन्धी चाहिँ ज्ञान प्राप्त गर्छन् र उनीहरूले चाहिँ कस्तो खाना चाहिँ पोसिलो हुन्छ, कस्तो खाना चाहिँ खानुपर्छ भन्ने कुरा चाहिँ जानकारी प्राप्त गर्छन्। यसका अलावा विद्यालयले पनि उनीहरूलाई चाहिँ अभिभावकहरूलाई समय समयमा यो विषयमा जानकारी गराउन सक्छ।
बालबालिकालाई पोषणको अवस्था सुधारका लागि मात्र नभएर परिवारका सदस्यहरूलाई पनि पोषणयुक्त खानेकुरा खाने र पोषणको कमीले हुने रोगहरू लाग्न नदिनका लागि हरेकले के गर्न सक्छन्?
यो त खास गरी चाहिँ विद्यालयमा पोषणयुक्त खाना खुवाउने भन्ने विषय चाहिँ स्वयं विद्यार्थीहरूलाई पनि जानकारी गराउने र त्यो विषय सिकाउने उद्देश्यबाट पनि प्रेरित छ। विद्यालयमा यदि बालबालिकाहरूले खानाको पोषण, खानामा भएको पोषणको बारेमा जानकारी प्राप्त गरे, त्यो अनुसारको पोषण खाना प्राप्त गरे भने उनीहरूले सिकेको कुरा कम्तीमा आफ्ना अभिभावकहरूलाई घरमा गएर पनि सिकाउन सक्छन् भन्ने चाहिँ यसको पनि मान्यता हो। यसरी चाहिँ कम्तीमा विद्यालयमा भएको ज्ञान, प्राप्त गरेको ज्ञान र सिकाइहरू बालबालिकाहरूले आफ्नो घरसम्म पनि लैजान्छन् र घर परिवारमा पनि यसको परिवर्तन आउँछ भन्ने चाहिँ हाम्रो मान्यता हो।
अब घरको अभिभावकको दायित्व,
घरको अभिभावकको दायित्व भनेको उनीहरूले आफ्नो बालबालिकाहरूलाई पोषणयुक्त खाना खुवाउने र त्यो खाद्य सामग्रीहरू उत्पादन पनि गर्ने र उत्पादन भएको सामग्रीहरूलाई उपभोग पनि गर्ने एउटा आदत, हेबिट बसाल्ने र बालबालिकाहरूलाई त्यो उपलब्ध पनि गराउने चाहिँ उनीहरूको दायित्व हो।
अहिलेसम्म सञ्चालन भएका दिवा खाजा तथा अरू खानेपानी तथा सरसफाई र स्वास्थ्य सम्बन्धीका कार्यक्रमले कस्तो प्रभाव छरेको छ?
खास गरी विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत मुख्य चाहिँ हामीले यो दिवा खाजा कार्यक्रम सञ्चालन गर्छौँ। यसका अलावा चाहिँ स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू पनि स्वास्थ्य विभाग र शिक्षा विभाग मिलेर सञ्चालन गर्छौँ र साथसाथै अब खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्छौँ र अहिले इमर्जिङ रूपमा उठेको एउटा महिनावारी स्वच्छता विषय, व्यवस्थापनको विषय पनि सँगसँगै हामीले लगेका छौँ। र यसमा के छ भने पछिल्लो समयमा चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत विद्यालय क्षेत्र सुधार योजना स्वीकृत भइसकेको अवस्थामा विद्यालय क्षेत्र सुधार योजनामा 8 क्रस कटिङ इस्यु मध्ये चाहिँ विद्यालय स्वास्थ्य तथा पोषणलाई चाहिँ एउटा क्रस कटिङ इस्युको रूपमा लिएको छ र यसमा विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी उद्देश्यहरू, रणनीतिहरू र कार्यक्रमहरूको बारेमा चाहिँ स्पष्ट व्याख्या गरिएको छ र त्यसै अनुसार चाहिँ आगामी 7 वर्षसम्मको कार्यक्रमहरू चाहिँ अगाडि बढ्छन्।
जस्तो कर्णालीका 5 जिल्लामा त 2064-65 सालबाटै विद्यालयमा पोषण अथवा दिवा खाजा सुरु भएको हो। अब 10 वर्षको अवधि हुँदाखेरि त त्यस क्षेत्रको पक्कै पनि यो कार्यक्रमले कस्तो प्रभाव छर्न सक्यो अथवा यसबाट विद्यार्थीहरू कति लाभान्वित भए, हामीले राखेका उद्देश्यहरू पूरा भए या भएनन् भन्ने कुराहरू समीक्षा गर्ने बेला पनि हो। के पाउनु भएको छ त्यस क्षेत्रमा बालबालिकाहरूमा दिवा खाजाले परेको प्रभाव?
निश्चित रूपमा दिवा खाजाले प्रभाव त पारेको छ नै। खास गरी सुरुमा चाहिँ तत्काल विद्यार्थीहरूको भोक मेटाउने र विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गरेर इनरोलमेन्ट बढाउने, पहुँचको अवस्था बढाउने उद्देश्यबाट चाहिँ यो खाजाको कार्यक्रम सुरु गरिएको हो र यो खाजाको कार्यक्रम खास गरी चाहिँ हाम्रो 2 मोडालिटीमा सञ्चालन भइरहेको अवस्था छ। पहिलो चाहिँ काइन्ड मोडालिटी, जसमा चाहिँ शिक्षाका खाद्यको लागि शिक्षा परियोजना अन्तर्गत WFPको सपोर्टमा अहिले मध्यपश्चिम र सुदूरपश्चिमका 10 जिल्लामा सञ्चालन भइरहेको छ भने शिक्षा विभाग अन्तर्गत सञ्चालन भएको क्यास मोडालिटी, जसमा चाहिँ सुरुमा कर्णाली अञ्चलका 5 जिल्लामा सुरु भए तापनि पछिल्लो समयमा थप 14 जिल्ला थप गरेर 19 जिल्ला र त्यस पश्चात पनि सीमान्तकृत जातिहरूका लागि भनेर सबै नेपालभरिकै विद्यार्थीहरूको लागि समेत भन्दा अहिले चाहिँ शिक्षा विभाग मार्फत चाहिँ 48 जिल्लामा यो कार्यक्रम सञ्चालन भइरहेको छ र यसमा विद्यार्थीहरूले दिवा खाजा प्राप्त गरेर हुने एउटा चाहिँ उपस्थितिको दर वृद्धि र यसले चाहिँ दैनिक सिकाइका प्रक्रियाहरूमा चाहिँ निश्चित रूपमा केही न केही प्रभाव पारिरहेकै अवस्था छ।
48 जिल्लामा भन्नुभयो, 48 बाहेकका जिल्लाहरूमा चाहिँ यो दिवा खाजा कार्यक्रम सञ्चालनमा छैन। यसको मतलब ती विद्यालयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम पनि छैन, यसो भन्न मिल्छ?
होइन, त्यसो भन्न मिल्दैन। दिवा खाजा कार्यक्रम चाहिँ छैन, तर विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम भनेर 75 जिल्लामा चाहिँ लागू भएको अवस्था हो। अब यो विद्यालय स्वास्थ्य तथा पोषण अन्तर्गत जुन मैले अघि नै पनि भनिसकेँ जुन आठवटा कम्पोनेन्टहरूमा काम भइरहेको छ, चारवटा कम्पोनेन्ट स्वास्थ्य विभाग मार्फत र चारवटा कम्पोनेन्टमा शिक्षा विभाग मार्फत कार्यक्रम भइरहेको छ। अन्य कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेकै अवस्था छन्, जस्तै बाल सहभागिताको कुरा, सरसफाई तथा प्रवर्धनका कुराहरू, स्वास्थ्य विभाग मार्फत किटबक्स वितरणका कुराहरू, जुकाको औषधिको वितरणका कुराहरू, त्यसपछि भिटामिन ए वितरणका कुराहरू र सप्ताहव्यापी जुन ज्येष्ठको पहिलो हप्तामा पोषण सप्ताह मनाइन्छ त्यो पनि सबै 75 जिल्लामा र सबै विद्यालयहरूमा लागू भएको अवस्था छ। बाँकी दिवा खाजा कार्यक्रम मात्रै क्यास मोड्यालिटीमा 48 जिल्ला र काइन्ड मोड्यालिटीमा 10 जिल्लामा गरेर 58 जिल्लामा लागू भएको अवस्था हो।
58 बाहेक अरू जिल्लामा पनि र त्यसै गरी सीमान्तकृत बालबालिका गरिबीको रेखामुनि रहेका अभिभावकहरू त छन्, त्यो जिल्लामा चाहिँ किन सञ्चालन हुन नसकेको, अर्थात् यसको कोटा निर्धारण चाहिँ कसरी हुन्छ?
यसको कोटा निर्धारणको सन्दर्भमा चाहिँ अब राष्ट्रिय पोलिसीमा आएको कुरालाई चाहिँ कार्यक्रममा सम्बोधन गर्नुपर्ने हुन्छ। सुरुमा कर्णाली अञ्चलका 5 जिल्ला भनेर यो सुरुवात गरियो, पछिल्लो समयमा यो फुड डेफिसियन्सी भएका जिल्लाहरू खास गरी पहिचान गरेर थप 14 जिल्लामा गरी 19 जिल्लामा यो कार्यक्रम सञ्चालन भएको अवस्था थियो र पछि सीमान्तकृत बालबालिकाहरूको लागि भनेर कार्यक्रम सञ्चालन गर्दा 58 जिल्ला पुगेको अवस्था हो र बाँकी 19 जिल्ला तत्कालीन 19 जिल्लामा चाहिँ यो कार्यक्रम रहेको अवस्था छैन। जहाँसम्म मेरो विचारमा चाहिँ यो पूर्व प्राथमिक अर्थात् प्राथमिक तहका सबै बालबालिकाहरूसम्म चाहिँ कार्यक्रम पुर्याउन जरुरी छ भन्ने लाग्छ। अब राज्यको स्रोत र साधनका हिसाबले कति सकिन्छ, कति यो उपलब्ध गराउन सकिन्छ त्यो आफ्नो ठाउँमा छ, तर आवश्यक चाहिँ सबै बालबालिकालाई छ भन्ने चाहिँ लाग्छ।
आवश्यकता र सरकारको स्रोत साधनको कुरा यहाँले ल्याइहाल्नुभयो। जस्तो अहिले पनि डब्ल्युएफई तथा दाताको सहयोगमा सञ्चालित यी दिवा खाजा या त स्कुलमा पोषण कार्यक्रम भावी दिनमा आवश्यकता त हो, तर यसको निरन्तरता चाहिँ कसरी हुन्छ? त्यस्तो अवस्थामा यसलाई निरन्तरता कसरी गर्न सकिन्छ?
अब यसको निरन्तरताको सन्दर्भमा चाहिँ अब राज्य चाहिँ स्थानीय तहमा गइसकेको अवस्था छ, राज्यको एउटा स्थानीय सरकार समेत अब निर्माण भइसकेको अवस्था छ। खास गरी यो शिक्षा र स्वास्थ्य स्थानीय सरकारको अधिकारभित्र परिसकेको अवस्था पनि छ। अबका आउँदा दिनहरूमा स्थानीय तहले नै यस सम्बन्धी कार्यक्रमको आवश्यकता महसुस गरेर कति विद्यालयमा कति विद्यार्थीमा यो कार्यक्रम लैजान आवश्यक छ उहाँहरूले छलफल गरेर यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउन सक्नुहुन्छ, अहिलेको क्षेत्रभन्दा बढाएर यो कार्यक्रमलाई चाहिँ सञ्चालन गर्न सक्नुहुन्छ।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। यो कार्यक्रम एसीएफ र डीएफआईडीको सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, गेरखुटार युवा क्लब नुवाकोट र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो। कार्यक्रममा आज हामी विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमको आवश्यकता, पोषण कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमले पारेको प्रभाव र यसको निरन्तरताका विषयमा शिक्षा विभागका उपनिर्देशक एवं विद्यालय स्वास्थ्य तथा पोषण शाखाका प्रमुख खेमनन्द भूषालसँग कुराकानी गरिरहेका छौं। उहाँसँग गरिएको कुराकानी बाँकी नै छ, अहिले भने सुनौं एउटा सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संग्रहित सरसफाई गीति संग्रहबाट लिएका छौं।
हे सफा सुन्दर खानी धरतीलाई प्रयोग गरौं सबैले, चर्पीलाई पूर्ण सरसफाई 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 आवश्यकता सबैलाई बचुन जेवा मानव हामीलाई, धरतीलाई प्रयोग गरौं सबैले, चर्पीलाई पूरा सरसफाई 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 आवश्यक सबैलाई, बाँचुन देल मानव हामीलाई, सरसफाई सरसफाई आवश्यक सबैलाई, बाँचुन देल मानव हामीलाई।
सरसफाई गीतपछि तपाईलाई फेरि स्वागत छ कार्यक्रम पानी र सरसफाईमा। कार्यक्रममा आज हामी विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमको आवश्यकता, पोषण कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमले पारेको प्रभाव र यसको निरन्तरताका विषयमा शिक्षा विभागका उपनिर्देशक एवं विद्यालय स्वास्थ्य तथा पोषण शाखाका प्रमुख खेमनन्द भूषालसँग कुराकानी गरिरहेका छौं। सरकारले विद्यार्थीको स्वास्थ्य एवं पोषणको स्थितिमा सुधार ल्याउने, पोषणयुक्त खाद्यान्नको अभाव पहिचान भएका विशेष क्षेत्रका बालबालिकालाई लक्षित गरी शिक्षामा सुधार ल्याउने, विद्यालय उमेर समूहका बालबालिकाको भर्ना दरमा वृद्धि गरी शिक्षाको पहुँचमा वृद्धि गर्ने लगायत उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम देशभरिकै विद्यालयको प्राथमिक तहमा अध्ययनरत बालबालिकाका लागि आवश्यक भए पनि सबै विद्यालयमा लागू गरिएको छैन। अब पोषणकै कुरा गर्दा, विद्यालयमा आउने बालबालिकाको पोषण स्थिति सुधार गर्नका लागि जसरी विद्यालयमा खाजा दिने व्यवस्था गरिएको छ, त्यो खाजाको गुणस्तरको कुरा पनि होला। त्यो खाजाको गुणस्तर हेर्ने निकाय चाहिँ के हुन्छ? कसरी यसको गुणस्तर पहिचान गर्ने, सुधार गर्ने कुराहरू हुन्छ?
अब खाजाको गुणस्तर सन्दर्भमा चाहिँ हामीले जुन चाहिँ अब काइन्ड मोडालिटीको वस्तुगत प्रणाली अन्तर्गतको जुन खाजा दिवा खाजा कार्यक्रम छ, यसमा त अब खाद्यान्न अमेरिकादेखि नै आउने र खास गरी चाहिँ गुणस्तरयुक्त खाद्यान्न नै विद्यालयसम्म पुगेको अवस्था छ। सम्बन्धित दाताले नै यसको गुणस्तर सम्बन्धी चाहिँ ग्यारेन्टी लिएको अवस्था छ, यसमा समस्या छैन। जहाँसम्म हामीले क्यास मोडालिटीमा क्यास उपलब्ध गराएका छौँ र त्यो क्यास जिल्ला शिक्षा कार्यालय मार्फत विद्यालयसम्म पुग्छ र विद्यालयले चाहिँ खाजाको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यसमा खाजाको व्यवस्थापन गर्दा पहिलो त विद्यालयहरूले विद्यालयमै खाजा बनाएर दिएको अवस्था छ, जसमा चाहिँ स्थानीय उत्पादित सामग्रीहरू प्रयोग गरेर दिनुपर्छ भन्ने चाहिँ हाम्रो भनाइ छ र त्यो चाहिँ बच्चाहरूको आवश्यकता अनुसार कम्तीमा चार प्रकारका खानाहरू त्यसमा समावेश गरेर छ बार नै पोषणयुक्त फरक फरक खाना चाहिँ उनीहरूलाई उपलब्ध गराउनुपर्छ भनेर भनिएको छ। र जहाँसम्म विद्यालयहरूले अभिभावकलाई नै नगद उपलब्ध गराउँछन् त्यसमा चाहिँ अभिभावकहरूले आफ्ना बच्चाहरूलाई घरबाट खाजा बनाएर पठाउने र त्यस बापत चाहिँ उनीहरूले नगद प्राप्त गर्ने हुन्छन्। त्यसमा चाहिँ अब गुणस्तर भन्दा पनि सम्बन्धित परिवारले आफ्ना बच्चाहरूको लागि उपयुक्त र गुणस्तरीय खाजा नै खुवाएका छन् भन्ने चाहिँ हाम्रो बुझाइ छ।
जस्तो अभिभावकले बनाएर पठाउँदाखेरि नै त्यसको गुणस्तर अलिकति कम हुने या त आवश्यक मात्रामा पौष्टिक पदार्थहरू नहुने, यो सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि 2073 के भनिदो रहेछ भनेदेखि त्यसमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ लगायतका भिटामिनहरू पनि त्यसमा हुनुपर्ने भन्ने कुरा। यसरी अभिभावकले खाजा पठाउने अनि अभिभावक आफैले नगद पाउने कार्यक्रमले अब नगद प्राप्त गर्नका लागि मात्र खाजा पठाउने अवस्था पनि सृजना हुने रहेछ। सम्बन्धित अभिभावकको दायित्व चाहिँ यसमा के हुन्छ यो तोकिएका गुणस्तरहरू पूरा गर्न गराउनका लागि?
जहाँसम्म अभिभावकहरूले आफ्ना बच्चाहरूलाई उपलब्ध गराएको खाजा गुणस्तरयुक्त छ या छैन भन्ने सवाल छ, यसमा त कम्तीमा आफ्ना बच्चाहरूलाई उनीहरूले जाने बुझेसम्म चाहिँ गुणस्तरयुक्त र पोसिलो खाजा नै उपलब्ध गराएका हुन सक्छन्। तर यदि अभिभावकहरूलाई यस सम्बन्धी ज्ञान अभाव छ भने त्यस सम्बन्धी चाहिँ विद्यालयले उनीहरूलाई समय समयमा ओरिएन्टेसन गरेर कस्तो खालको खाजा आफ्ना बालबालिकाहरूलाई पठाउने र खाजामा चाहिँ कुन कुन प्रकारका तत्त्वहरू हुनुपर्छ, कुन कुन खाद्यान्न चाहिँ प्रयोग गर्दा राम्रो हुन्छ भन्ने कुरा चाहिँ सम्बन्धित विद्यालयहरूले नै ती अभिभावकहरूलाई जानकारी गराउनुपर्ने हुन्छ।
अब पोषणको अभावमा एउटा बालबालिकाको सरसफाइ तथा स्वच्छतामा चाहिँ कस्तो असर पार्छ यसले?
अब पोषण र सरसफाइ तथा स्वच्छता भन्ने विषय एकअर्कामा सम्बन्धित विषयहरू हुन्। विद्यार्थीहरूले आफ्नो स्वास्थ्य सम्बन्धी र आफ्नो सरसफाइ सम्बन्धी जसरी आफूले खाने खानामा पोषणयुक्त खाना हुनुपर्छ भन्ने छ, त्यसलाई सँगसँगै नै लानुपर्ने हुन्छ भन्ने चाहिँ हाम्रो भनाइ हो। विद्यालयमा चाहिँ विद्यार्थीहरूले अब स्वस्थ खाना खाने र आफ्नो स्वास्थ्यको लागि फेरि सरसफाइको पनि ख्याल गर्ने विषय चाहिँ सँगसँगै लानुपर्छ भन्ने हो। त्यही अनुसार नै विद्यालयमा चाहिँ शिक्षकहरूबाट पनि यस सम्बन्धी विद्यार्थीहरूलाई जानकारी उपलब्ध गराइएको हुन्छ र उनीहरूलाई अभ्यास पनि गराइएको हुन्छ। विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम चाहिँ विद्यालयहरूमा सञ्चालन गर्न खोजिरहेका छौँ, जसमा चाहिँ एउटा मुख्य चाहिँ दिवा खाजाको रूपमा रहेको छ। यो दिवा खाजा कार्यक्रम चाहिँ हामीले सबै विद्यालयका सबै बालबालिका निश्चित उमेर समूहका निश्चित कक्षाका सबै बालबालिकालाई चाहिँ खुवाउन आवश्यक छ र यो कार्यक्रम चाहिँ मेरो विचारमा चाहिँ नगद उपलब्ध गराएर भन्दा पनि विद्यालयमै बनाएर खुवाउन सकियो भने बढी प्रभावकारी हुन्छ भन्ने चाहिँ लागेको छ।
उहाँ हुनुहुन्थ्यो शिक्षा विभागका उपनिर्देशक एवं विद्यालय स्वास्थ्य तथा पोषण शाखाका प्रमुख खेमनन्द भूषाल। विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमको आवश्यकता, पोषण कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमले पारेको प्रभाव र यसको निरन्तरताका विषयमा कुराकानी गर्दै अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। अर्को हप्ताको कार्यक्रममा खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र सुरेश महर्जनसँगै मदन पौड्याल र पीटी लोपचनलाई पनि बिदा दिनुहोस्। नमस्कार।
सबैको लागि सरसफाई, ए सबैको लागि सरसफाई, बन्द गरौं बन्द गरौं बन्द गरौं खुल्ला ठाउँमा पिसाब पिसाब गर्ने बानी,
बन्द गरौं खुल्ला ठाउँमा पिसाब पिसाब गर्ने बानी। सरसफाई सबैको लागि ए सरसफाई सबैको लागि सुधार गरौं शौचालय सरसफाई र खाने पानी सुधार गरौं शौचालय सरसफाई र खाने पानी स्वास्थ्य प्रतिष्ठा विकास र समृद्धिको लागि झाडा पखाला महामारी रोगबाट बस्नको लागि सफा र सुरक्षित शौचालय यसको पूर्वाधार हो खुल्ला दिशा मुक्त अभियान यसको एउटै आधार हो हाम्रो स्वास्थ्य हाम्रै हातमा ए हाम्रो स्वास्थ्य हाम्रै हातमा झुटौ सधै स्वास्थ्य सरसफाइको प्रवर्धनको लागि हाम्रो समाज हाम्रै साथमा उठौ आज स्वच्छ वातावरण संवर्धनको लागि जताततै दिशा पिसा फोहर फाल्न छोडौं घर भान्सामा खाने पानी र शौचालय जोडौं आफ्नो चर्की आफै बनाऊ यो हो आफ्नै लागि सरसफाइको सामाजिक अभियानमा बनो सहभागी हाम्रो घर हाम्रो आँगन सफा बनाऊ सामुदायिक नेतृत्वको सफाईबाट हाम्रो धरती हाम्रै आकाश ए हाम्रो धरती हाम्रै आकाश स्वच्छ राखौ व्यक्ति संस्था समाजको प्रयासबाट स्वच्छ राखौ व्यक्ति संस्था समाजको प्रयासबाट